अमेरिका के साथ पुरानी दोस्ती का नतीजा भुगत रहे हैं पाकिस्तानी वजीर खारजा का बयान, चीन के सदर का अपने सियासी नायबीन के नामों का ऐलान, और जानिएगा सिंगापुर क्यों अपनी सड़कों पर गाड़ियां कम कर रहा है। ये बीबीसी उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। पाकिस्तान के वज़ीर ख़ारिजा ख्वाजा आसिफ ने बीबीसी उर्दू को दिए गए एक इंटरव्यू में कहा है कि अमेरिका और पाकिस्तान के दरमियान एतमाद का फुकदान रातों रात ख़त्म नहीं होगा। अमरीकी वज़ीर ख़ारिजा रेक्स टिलरसन के दौरे पाकिस्तान के बाद बीबीसी उर्दू को दिए गए इंटरव्यू में उन्होंने कहा कि अफ़गानिस्तान के मामले पर अमरीका अपने गुरेबान में भी झांके।
पाकिस्तान तो अमेरिका के साथ जो पुरानी दोस्ती जारी है उसके नतीजे तो ऑलरेडी भुगत रहा है। हमने 70,000 कैजुअल्टीज और बिलियंस हंड्रेड्स ऑफ बिलियंस ऑफ डॉलर का नुकसान उठा लिया है। ये बातें जो हैं धमकी की ज़बान से नहीं, सुलह की ज़बान से तय होंगी। हमारा कोई ताल्लुक नहीं है, सेफ हेवंस या जो पनाहगाहें हैं उनके पास 45% इलाका है अफगानिस्तान का, जो अमेरिका ने उनको या अमेरिका के इत्तेहादियों ने उनको प्रोवाइड किया है अपने इनएप्टीट्यूड की वजह से। वहाँ पे उनकी सेंचुरीज भी हैं। आई थिंक ये अमेरिका को सोचना चाहिए, ज़रा थोड़ा सारा अपने गिरेबान में भी झांकना चाहिए।
उधर अमरीकी वज़ीर ख़ारिजा आज इंडिया के दौरे पर नई दिल्ली में मौजूद हैं, जहां उन्होंने इंडियन वज़ीर ख़ारिजा सुषमा स्वराज से मुलाकात की, और इस मौके पर दोनों ममालिक के वज़राए ख़ारिजा के दरमियान दिफाई तआवुन, खित्ते की सलामती और दीगर उमूर पर बातचीत की गई। इस्लामाबाद हाई कोर्ट ने साबिक वज़ीर आज़म मियां नवाज शरीफ की तीनों रेफरेंसेस को यकजा करने की दरख्वास्त पर कौमी एहतसाब ब्यूरो को नोटिस जारी करते हुए उनसे 2 नवम्बर को जवाब तलब किया है। इस्लामाबाद से शहजाद मलिक की रिपोर्ट।
नवाज शरीफ के पॉलिटिकल सेक्रेटरी आसिफ करमानी की तरफ से दायर की गई इस दरख्वास्त पर इस्लामाबाद हाई कोर्ट के डिवीजन बेंच ने तीनों रेफरेंस में नवाज शरीफ, उनकी बेटी मरियम नवाज और दामाद कैप्टन रिटायर्ड मोहम्मद सफदर पर 19 अक्टूबर को एहतसाब अदालत की तरफ से आयद की गई फर्द जुर्म की तफसीलात भी तलब की है। इस दरख्वास्त में मौकिफ अख्तियार किया गया है कि एहतसाब अदालत की जानिब से तीन रेफरेंस में अलग अलग फर्द जुर्म खिलाफ कानून है, इसलिए तीनों रेफरेंस को यकजा कर दिया जाए। इस दरख्वास्त में इन मुकदमात को यकजा करने तक एहतसाब अदालत को मजीद कार्रवाई से रोकने के बारे में भी कहा गया है, तहम हाईकोर्ट ने यह इस्तदा मुस्तरद कर दी है।
मॉडल कंदील बलोच के कत्ल के केस में गिरफ्तार मुफ्ती अब्दुल कवी का आज लाहौर में पॉलीग्राफ टेस्ट के जरिए बयान लिया जा रहा है। सुनिए नामानिगार उमर दराज की जुबानी।
मुफ्ती कवी को पुलिस की तहवील में बुध के रोज मुल्तान से लाहौर लाया गया, जहां पंजाब साइंस फोरेंसिक एजेंसी में उनका पॉलीग्राफ टेस्ट किया जाएगा। पॉलीग्राफ टेस्ट के जरिए पुलिस मुलजिम का बयान लेते वक्त ये पता चलाने की कोशिश करती है कि आया वो सच बोल रहा है या झूठ। इससे मजीद तफ्तीश में मदद मिलती है। मुफ्ती कवी मॉडल कंदील बलोच के कत्ल के केस में 4 रोजा फिजिकल रिमांड पर पुलिस की तहवील में है।
चीन के सदर शी जिनपिंग ने अपने सियासी नायबीन के नामों का ऐलान किया है, जिससे उनकी मुल्क पर गिरफ्त मजीद मजबूत हो गई है। चीन ने अपनी नई सीनियर क्यादत कमेटी के जिन नामों का ऐलान किया है उनमें सदर शी जिनपिंग के जानशीन का नाम शामिल नहीं है, जो कि रवायती तौर पर इस फहरिस्त का हिस्सा होता है। सुनिए उबैद मलिक की जुबानी।
चीनी सदर के नए नायब का ऐलान चीन की कम्युनिस्ट पार्टी की जानिब से सदर शी जिनपिंग के नजरियात को आइन का हिस्सा बनाने के एक दिन बाद सामने आया है। नई सीनियर कयादत कमेटी में शी जिनपिंग के जानशीन को शामिल न करना इस बात को जाहिर करता है कि वो अगले 5 बरस या मुमकिन तौर पर इससे भी आगे पार्टी पर अपनी गिरफ्त मजबूत करेंगे। चीन के साथ रुकनी फैसला साज इदारों पोलिट ब्यूरो स्टैंडिंग कमेटी में 5 नए नाम शामिल किए गए हैं, जिनमें 62 साल वजीर आजम अपनी पोजीशन बरकरार रखने में कामयाब रहे हैं। पार्टी के साबिक सेक्रेटरी और नायब वजीर आजम वांग योंग को चीन का एग्जीक्यूटिव नायब वजीर आजम तैनात किया गया है।
यूरोपीय पार्लियामेंट में खवातीन के खिलाफ तशद्दुद पर बहस के दौरान इदारे में ही खवातीन की हिरासगी का मसला मंजरेआम पर आ गया है। एक पार्लियामानी असिस्टेंट ने बीबीसी को बताया कि उनकी डायरी में गुज़श्ता 3 सालों में 50 साथी खवातीन को हिरासा किए जाने के वाक़यात दर्ज हैं। और सिंगापुर ने अपनी सड़कों पर गाड़ियों की तादाद कम करने का फैसला किया है, इसकी वजह क्या है जानिए तहमीना कुरैशी से।
अगले साल फरवरी से सिंगापुर सड़क पे आने वाली गाड़ियों की तादाद मुतय्यन कर देगा। सिंगापुर की लैंड ट्रांसपोर्ट अथॉरिटी के मुताबिक सड़कों पे गाड़ियों की तादाद में कमी और हद मुतय्यन करने की वजह जमीन की तंगी और पब्लिक ट्रांसपोर्ट की सहूलियात में बेहतरी हैं। गुंजान आबादी वाले मुल्क में गाड़ियों का मालिक होने और उन्हें सड़कों पर लाने से मुतालिक सख्त कवानीन बनाए गए हैं, और यही वजह है कि दीगर अमीर ममालिक के मुकाबले में सिंगापुर में कदरे कम लोगों के पास अपनी गाड़ियाँ होती हैं।
ہم سے بات کریں.
میں علمدین بگٹی ضلع ڈیرا بگٹی سے بات کر رہا ہوں.
بہت آزاد سے میں ذوالفقار علی کا بول بات کر رہا ہوں.
بی بی سی اردو کے پروگرام آپ کی بات میں اپنے مسائل اور رائے کا اظہار کریں.
پاکستان میں خاص تاثر پایا جاتا ہے کہ مغربی میڈیا جو ہے
فرانس کے شہر پیرس میں اتنے سارے انسانوں کو قتل کرنا.
ہمارا ٹول فری نمبر ہے 0800-222-275 جو موبائل فون سے فری نہیں ہے. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. تارکین وطن کے عالمی ادارے نے کہا ہے کہ میانمار سے بنگلہ دیش پناہ کے لیے آنے والے روہنگیا مسلمانوں کا کہنا ہے کہ اب بھی ہزاروں روہنگیا سرحد پر بنگلہ دیش میں داخل ہونے کا انتظار کر رہے ہیں. ادارے کے مطابق کئی پناہ گزینوں نے تشدد کے ایک نئے سلسلے کے آغاز کے بارے میں بتایا ہے، جبکہ کئی پناہ گزین خوراک کی کمی کے باعث ملک چھوڑ رہے ہیں. واضح رہے کہ اقوام متحدہ کے مطابق تقریباً 600,000 روہنگیا مسلمان میانمار سے بنگلہ دیش پہنچے ہیں. پاکستان کے صوبے بلوچستان کے ضلع چاغی میں ٹریفک حادثے میں ہلاک ہونے والے افراد کی تعداد 14 ہو گئی ہے. اس حادثے میں 36 افراد زخمی ہوئے تھے. رپورٹ کر رہے ہیں کوئٹہ سے محمد قاسم.
یہ حادثہ گزشتہ شب دالوندین کے قریب ایک بس اور ٹرالر کے درمیان تصادم کی وجہ سے پیش آیا. ابتدائی طور پر اس حادثے میں 10 افراد ہلاک اور 40 زخمی ہوئے تھے. زخمیوں کو ابتدائی طبی امداد کے لیے پہلے دالوندین اسپتال اور بعد میں کوئٹہ منتقل کیا گیا تھا. دالوندین میں انتظامیہ کے اہلکار نے بتایا کہ بعد میں مزید 4 زخمیوں نے دم توڑ دیا. بلوچستان میں 2.5 ہفتوں کے دوران یہ دوسرا بڑا ٹریفک حادثہ ہے. اس سے قبل کوئٹہ قریب مستونگ قلعہ کے دشت میں حادثے کے باعث 11 افراد ہلاک اور 15 زخمی ہوئے تھے.
ایران میں سویڈن کے رہائشی ایرانی ڈاکٹر کو اسرائیل کے لیے جاسوسی کرنے کے جرم میں سزائے موت سنا دی گئی ہے. تہران کے استغاثہ کا کہنا ہے کہ ایک شخص کو 30 جوہری اور فوجی سائنسدانوں کے پتے اسرائیلی خفیہ ایجنسی موساد کو دینے کے الزام میں قصوروار ٹھہرایا گیا تھا. اور اب کھیلوں کی خبروں کے ساتھ نازش ظفر. پاکستان کرکٹ ٹیم کے آف اسپنر محمد حفیظ کے بالنگ ایکشن کا بائیو میکینک ٹیسٹ یکم نومبر کو انگلینڈ کی لفبرا یونیورسٹی میں ہوگا، جس کے لیے وہ 30 اکتوبر کو انگلینڈ روانہ ہوں گے. محمد حفیظ کے بالنگ ایکشن کے مشکوک ہونے کے بارے میں پاکستان اور سری لنکا کے درمیان ابوظہبی میں کھیلے گئے تیسرے ون ڈے انٹرنیشنل کے امپائرز نے رپورٹ کی تھی. پونے کے مہاراشٹرا کرکٹ ایسوسی ایشن اسٹیڈیم میں کھیلے جا رہے دوسرے ون ڈے میں نیوزی لینڈ اور انڈیا کی ٹیمز آمنے سامنے ہیں. نیوزی لینڈ کی ٹیم نے ٹاس جیت کر پہلے بیٹنگ کرتے ہوئے انڈیا کو 231 رنز کا ٹارگٹ دیا ہے. زمبابوے اور ویسٹ انڈیز کے درمیان دو ٹیسٹ کی سیریز کا دوسرا میچ 29 اکتوبر کو بلاواؤ میں کھیلا جائے گا. کل ختم ہونے والے پہلے ٹیسٹ میں ویسٹ انڈیز نے زمبابوے کو 117 رن سے شکست دے کر سیریز میں 1-0 کی برتری حاصل کر لی ہے. انڈیا میں ایک ٹی وی نیوز چینل نے دعویٰ کیا ہے کہ پونے میں انڈیا اور نیوزی لینڈ کے درمیان ہونے والے دوسرے ایک روزہ میچ سے پہلے میدان کے کیوریٹر نے ان کی سٹنگ ٹیم سے وعدہ کیا تھا کہ وہ ان کی پسند کے مطابق پچ تیار کر دیں گے. ان الزامات کے سامنے آنے کے بعد کیوریٹر پینڈوراگ سلگاؤنکر کو معطل کر دیا گیا ہے. چوتھے آل پاکستان فاطمہ جناح ویمن ہاکی ٹورنامنٹ کا آغاز 3 نومبر سے ملتان میں ہوگا. ٹورنامنٹ کی افتتاحی تقریب ملتان کے ڈسٹرکٹ سپورٹس گراؤنڈ میں منعقد ہوگی. ٹورنامنٹ میں ملک بھر سے 7 ٹیمز شامل ہوں گی. اٹلی اور جوونٹس کلب کے گول کیپر جان لوئی جے بفون اپنی کلب کے چیمپئنز لیگ نہ جیتنے کی صورت میں سیزن کے اختتام پر ریٹائرڈ ہو جائیں گے. 39 سالہ گول کیپر اگلے سمر سیزن میں ورلڈ کپ کھیلنے کے لیے پر امید ہیں اور وہ ورلڈ کپ تک اسی صورت میں کھیلیں گے کہ ان کا کلب چیمپئنز ٹرافی جیت لے. دو روز قبل فیفا کے بیسٹ ایوارڈز میں جان لوئی جے بفون کو سال کے بہترین گول کیپر کا ایوارڈ دیا گیا. رواں ہفتے کے اختتام پر ہونے والی میکسیکن گراں پری میں لیوس ہیملٹن چوتھا ورلڈ ٹائٹل جیتنے کی مضبوط پوزیشن میں ہے، جبکہ ان کے مقابلے پر حریف سیبیسٹین وٹل کی ٹیم فراری کی پوزیشن کمزور ہے. اور اب موسم کا احوال سنیے عبید ملک سے.
محکمہ موسمیات کے مطابق آئندہ 24 گھنٹوں میں ملک کے بیشتر علاقوں میں موسم خشک رہنے کا امکان ہے، جبکہ پنجاب کے میدانی علاقوں اور بالائی سندھ میں صبح کے اوقات میں ہلکی دھند پڑنے کا امکان ہے. محکمہ موسمیات کا کہنا ہے کہ ملک میں آئندہ 48 گھنٹوں میں بھی موسم میں کسی قسم کی تبدیلی متوقع نہیں ہے. ملک میں آج ریکارڈ کیے گئے سرد ترین مقامات اسکردو اور کالام تھے، جہاں کا درجہ حرارت 0 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا، جبکہ ملک میں آج سب سے زیادہ گرمی حیدرآباد میں پڑی، جہاں کا درجہ حرارت 39 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.